আলহামদুলিল্লাহ রাব্বিল আলামিন والصلاه والسلام على من كان نبيا وآدم بين الماء والتين وعلى آله وأصحابه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم آج ہم آپ کے سامنے سلطان الہند ولی الہند خواجہ خواجگاں معین بے کساں والی ہندوستان عطائے رسول حضرت خواجہ معین الدین چشتی اجمیری نور اللہ مرقدہ کی حیات مبارکہ آپ کی تعلیمات ملفوظات کارنامے اور علم دین کے سلسلے میں آپ کی محنت مشقت کوشش اور خصوصاً تبلیغ دین کے سلسلے میں جو خدمات آپ نے ہندوستان میں انجام دی وہ بیان کریں گے۔ وما توفیقی الا باللہ العلی العظیم۔ حضرت خواجہ معین الدین چشتی اجمیری قدس سرہ 9 جماعت الثانی 530 ہجری قصبہ سنجر میں آپ کی ولادت باسعادت ہوئی۔ والد محترم کا نام حضرت سید غیاث الدین حسن رحمت اللہ علیہ تھا۔ والدہ محترمہ کا نام حضرت سیدہ بی بی مہنور رحمت اللہ علیہا، جبکہ ان کی کنیت ام الورا تھی۔ خواجہ صاحب نجیب الطرفین سید تھے، یعنی والد اور والدہ دونوں کی جانب سے آپ کو دونوں شہزادوں امام حسن امام حسین رضی اللہ تعالیٰ عنہما کا فیض ملا، اس لیے آپ کو نجیب الطرفین سید کہا جاتا ہے۔ آپ کی عمر مبارک 15 سال ہوئی۔ معتبر روایت کے مطابق والد گرامی حضرت سید غیاث الدین حسن رحمت اللہ علیہ کا وصال ہو گیا۔ ترکے میں آپ کو ایک باغ اور ایک پنچکی ملی، اس باغ کی دیکھ بھال کرتے تھے۔ ایک دن باغ کی دیکھ بھال میں مصروف تھے کہ ایک مجذوب بزرگ حضرت ابراہیم قندوزی رحمت اللہ علیہ اچانک باغ میں نمودار ہوئے۔ خواجہ صاحب نے دیکھا، ان کو عزت اور احترام کے ساتھ لا کر ایک جانب بٹھایا اور انگور کا ایک خوشہ توڑ کر اسے دھو کر صاف کر کے حضرت کی خدمت میں پیش کیا، گویا یہ ایک قسم کی مہمان نوازی تھی۔ مجذوب بزرگ نے چند دانے تناول فرمائے اور اپنی ٹوکری سے ایک کھلی کا ٹکڑا نکال کر چبایا اور سلطان الہند غریب نواز کے منہ میں دے دیا۔ جیسے ہی آپ نے وہ کھایا، تمام حجابات نگاہوں سے اٹھ گئے اور عجیب و غریب مناظر آپ نے دیکھے۔ حضرت ابراہیم قندوزی رحمت اللہ علیہ وہاں سے اٹھ کر چلے گئے، لیکن جانے کے بعد خواجہ صاحب کی کیفیت عجیب ہے۔ دل میں عشق الہی کی جو ایک آگ بھڑک رہی تھی وہ اور زیادہ تیز ہو گئی۔ عجیب کیفیت ہو گئی، جو منظر حضرت ابراہیم قندوزی رحمت اللہ علیہ نے دکھایا تھا وہ پھر منظر دیکھنے کے لیے نگاہیں بیتاب تھیں۔ لیکن آپ جانتے ہیں کہ یہ تمام چیزیں مرشد کامل کے بغیر ناممکن ہیں۔ ایک جھلک تو دکھا کر چلے گئے، اس آگ کو بھی اور مزید فزوتر کر دیا، لیکن اب کیا کریں، کہاں جائیں؟ سب سے پہلے آپ نے علم دین حاصل کیا۔ وقت کے جید علماء سے کسب علم کیا اور علم شریعت میں پوری مہارت حاصل کی۔ قرآن مجید فرقان حمید حفظ کیا اور کئی سال تک آپ نے رمضان المبارک میں قرآن مجید فرقان حمید تراویح میں سنایا۔ اچھا، جہاں تک اس باغ کا تعلق ہے، اب کیونکہ قلب مبارک میں ایک آگ تھی، ایک بے چینی تھی، ایک بے قراری تھی کہ کوئی مرشد کامل ملے جو مجھے سیدھی راہ پر لگا دے، اللہ تبارک و تعالیٰ کے راستے پر مجھے لگائے اور راہ سلوک طے کرائے، تو اب وہ باغ اور وہ پنچکی، ظاہر ہے وہ درمیان میں حائل تھی، تو روایت میں آتا ہے کہ آپ نے اس باغ اور پنچکی کو فروخت کر دیا और जो हिस्सा भाई बहनों का था उनको दिया और अपना हिस्सा जो था वो खैरात कर दिया। और उसके बाद मुर्शिद कामिल की तलाश में रवाना हो गए। सहराओं से गुजरे, रेगिस्तानों से गुजरे, रेगदारों से गुजरे, दरियाओं से गुजरे। एक मर्द कलंदर मुर्शिद कामिल की तलाश में सरगर्दां है, फिर रहा है, कहीं से कोई अल्लाह का वली मिले जो मेरा हाथ पकड़कर इस कश्ती रूहानियत को बहरे नफसानियत से निकालकर पार लगा दे। होते होते कस्बे हारून में बहरे तसव्वुफ मारिफत के उस शनावर तक पहुंच गए जिसका नामे नामी इसमें गिरामी हजरत ख्वाजा उस्मान हारूनी रहमतुल्लाह अलैह। वो मर्द कलंदर जो तवक्कुल के तख्त पर हुक्मरानी कर रहा था, वो अजीम शान शख्सियत के जिसकी बारगाह में अपनी पेशानी को झुकाने में बड़े बड़े बादशाह, बड़े बड़े सलातीन फखर महसूस करते थे, पहुंच गए। ख्वाजा साहब फरमाते हैं, अपनी बैत का वाकया खुद बयान फरमाते हैं, अनीसुल अरवाह में और दीगर मोतबर कुतुब में ये वाकया मौजूद है। हजरत ख्वाजा गरीब नवाज रहमतुल्लाह अलैह फरमाते हैं कि मैं बगदाद में था, हजरत जुनैद बगदादी रहमतुल्लाह अलैह की मस्जिद में मुलाकात हुई हजरत ख्वाजा उस्मान हारूनी रहमतुल्लाह अलैह से। दीगर मशाइख दुर्वेश महफिल में मौजूद थे। सुल्तानुल हिंद गरीब नवाज हाजिर हुए। मुर्शिद कामिल ने एक नजर मुरीद कामिल पर डाली और समझ गए कि ये एक गौहरे नायाब है, ये एक दुर्रे नजफ है, ये एक कीमती हीरा है। एक नजर में पहचान लिया। फरमाते हैं कि मैं हाजिर हुआ और बैत की ख्वाहिश जाहिर की। सुल्तानुल हिंद गरीब नवाज फरमाते हैं कि मैंने वुजू किया, दो रकात नफिल अदा किए। हजरत ख्वाजा उस्मान हारूनी रहमतुल्लाह अलैह ने फरमाया, 21 मरतबा दुरूद पाक पढ़ो। इस आजिज ने, इस फकीर ने हुक्म की तामील की। फिर फरमाया, अब 1000 मरतबा सूरह इखलास पढ़ो। अच्छा, बाद रिवायतों में यह भी आया कि जब आप हाजिर हुए तो कैंची से आपके बाल तराशे गए और कुलाहें 4 तरकी आपके सर मुबारक पर मुर्शिद कामिल ने पहनाया और उसके बाद ये हुक्म दिया। ख्वाजा साहब फरमाते हैं कि मैंने 1000 मरतबा सूरह इखलास वहीं बैठकर पढ़ी और जब मुकम्मल हुई, अर्ज किया, हुजूर 1000 मरतबा मुकम्मल हो गई। मुर्शिद कामिल ने फरमाया, अब चेहरा आसमान की तरफ उठाओ और बताओ निगाह कहां तक जा रही। कहते, मैंने चेहरा आसमान की तरफ उठाया और अर्ज की, सरकार निगाह अर्शे मौला तक जा रही। फरमाया, अब जमीन पर निगाह करो और बताओ कहां तक जा रही। जब निगाह जमीन की तरफ की तो कहा, अब तहत सरा तक जा रही। फिर फरमाया, 1000 मरतबा सूरह इखलास फिर पढ़ो। ख्वाजा गरीब नवाज फरमाते हैं, मैंने 1000 मरतबा सूरह इखलास पढ़ी और जब अर्ज की के ये मुकम्मल हो गई, फिर वही हुक्म हुआ कि फिर चेहरा आसमान की तरफ उठाओ और बताओ निगाह कहां तक जा रही। कहा, अर्श मौला से भी आगे जा रही। और बाद रिवायतों में आया कि 3 मरतबा इस तरह हुक्म दिया गया कुछ वक्फे के बाद के 1000 मरतबा सूरह इखलास पढ़ो। और जब ख्वाजा साहब ने पढ़ी और निगाह की वसात बढ़ती चली गई, तब पीर मुर्शिद ने फरमाया, हाँ ठीक है, अब तुम कामिल और मुकम्मल हो गए। अजीजान मोहतरम, गौर करने का मकाम है कि अभी मुरीद नहीं हुए। मुरीद होने से पहले जिसकी निगाह अर्शे मौला से आगे जा रही हो, जब वो किसी मकाम पर पहुंचा होगा, इबादत, रियाजत, मुजाहिदा, चिल्ला कशी, मुकाशफा, मुराकबा, ये तमाम चीजें करके किसी बुलंद मकाम पर पहुंचा होगा, गौर कीजिए कि तब उसकी निगाह कहां जा रही। फिर रिवायत में आता है कि जब आपने ये 1000 मरतबा सूरह इखलास पढ़ ली तो मुर्शिद कामिल ने कहा, अब आंखें बंद कर लो। आपने आंखें बंद कर ली और फिर फरमाया, अब आंखें खोलो। जब आंखें खोली तो अपनी 2 उंगलियां उनकी आंखों के सामने की। अब बताओ इन 2 उंगलियों के दरमियान तुम्हें क्या नजर आ रहा। ख्वाजा गरीब नवाज फरमाते हैं, پیر و مرشد کی دو انگلیوں کے درمیان میں نے 18,000 عالم کو دیکھا اور عرض کیا حضور اب 18,000 عالم نظر آ رہے ہیں. فرمایا بس ٹھیک ہے اب کام ہو گیا. اس کے بعد آپ کو بیعت کیا اور پھر فرمایا آج کا دن اور آج کی رات تمہیں عبادت میں ریاضت میں مجاہدے میں گزارنی. تو وہ دن اور رات خواجہ صاحب نے عبادت اور ریاضت میں گزارے. سلسلہ شروع ہو گیا. جب انسان کسی کے ہاتھ پر بیعت کرتا ہے تو گویا وہ راہ سلوک میں قدم رکھتا ہے اور پیر و مرشد اسے یہ تمام چیزیں عبادت ریاضت مجاہدہ چلہ کشی نفس کشی یہ تمام چیزیں کرا کر کسی عظیم مقام پر فائز کرا دیتا ہے. سلسلہ چل رہا ہے. 20 سال سلطان الہند غریب نواز حضرت خواجہ عثمان ہارونی رحمت اللہ علیہ کی خدمت اقدس میں رہے 20 سال. اور فرماتے ہیں کہ وہ 20 سال ایسے گزارے کہ نشست و برخاست میں ان کے ساتھ رہے، سفر میں ساتھ رہے، حضر میں ساتھ رہے. سفر میں جب حضرت جاتے تھے تو سلطان الہند غریب نواز پیر و مرشد کا بستر اٹھا کر کندھے پر رکھ کر ان کے پیچھے پیچھے چلا کرتے. جب آپ وضو کرنے کے لیے اٹھتے تو ان کی نالین جوتیاں اٹھا کر ان کے سامنے رکھتے. وضو کے لیے پانی گرم کر کے رکھتے تھے، لوٹے میں پانی گرم کر کے ان کو وضو کراتے تھے. غرض یہ کہ ہر وہ خدمت جو ایک خادم اپنے آقا کی اور ایک مرید اپنے پیر و مرشد کی کرتا ہے اس سے بڑھ کر خدمت کی سلطان الہند غریب نواز نے حضرت خواجہ عثمان ہارونی رحمت اللہ علیہ کی. پیر و مرشد خوش ہو گئے. عرصہ گزرتا گیا. فرماتے ہیں کہ ایک دن حکم ہوا معین الدین حج کا حکم ہے ہمارے ساتھ حج کے لیے چلو. جو حضرت کا حکم، بندہ تعمیل کے لیے حاضر ہے. روانہ ہو گئے. حرم میں پہنچے. فرماتے ہیں میزاب رحمت کے نیچے میرے پیر و مرشد نے مجھے کھڑا کر کے دعا کی، اے الہ العالمین میرا مرید معین الدین چشتی تیری بارگاہ میں حاضر ہے، اس کو قبول کر لے، اپنی بارگاہ میں مقبول بنا دے. فرماتے ہیں ہاتف غیبی سے آواز آئی، ہم نے اسے قبول کیا اور اسے مقبول بھی بنا دیا. بارگاہ رب العزت سے قبولیت کی سند مل گئی. دونوں نے طواف کیا، سعی کی، عمرہ ادا کیا، اس کے بعد حج کیا. تمام ارکان حج کے مکمل ہوئے. فرمایا اب بارگاہ رسالت صلی اللہ علیہ وسلم میں جانا ہے. روانہ ہو گئے. مدینہ منورہ پہنچے. مواجہ شریف میں حاضری ہوئی. مرشد کامل مرید کامل کو لے کر جا رہا ہے. سرکار دو عالم علیہ الصلوۃ والسلام کی بارگاہ میں حاضر ہوئے. پیر و مرشد نے ارشاد فرمایا، معین بارگاہ رسالت میں سلام پیش کرو. سلطان الہند غریب نواز فرماتے ہیں، میں نے نہایت ادب سے عرض کی، الصلاۃ والسلام علیک یا رسول اللہ صلی اللہ علیہ وسلم. تو روضہ رسول سے آواز آتی ہے، وعلیکم السلام یا قطب المشائخ. یہاں بھی سلطان الہند غریب نواز کو پیش کیا گیا بارگاہ رسالت صلی اللہ علیہ وسلم میں. کس نے پیش کیا؟ پیر و مرشد حضرت خواجہ عثمان ہارونی رحمت اللہ علیہ. اور یہاں سے بھی آپ کو قبولیت کی سند مل گئی. غور کرنے کا مقام ہے کہ بارگاہ رب العزت اور بارگاہ رسالت صلی اللہ علیہ وسلم سے جس کو قبولیت کی سند مل جائے وہ مقبول نہ ہو تو پھر کون مقبول ہو؟ پوری کائنات میں پھر ان کے نام کا ڈنکا بجا، اور ایسا بجا کہ آج وصال مبارک کو عرصہ دراز گزر چکا ہے، آج بھی ان کا نام زندہ ہے اور انشاءاللہ تا قیامت زندہ رہے گا. سلسلہ چلتا رہا. اور ایک روایت کے مطابق وہیں نبی پاک علیہ الصلوۃ والسلام نے حکم دیا کہ ہندوستان جاؤ اور وہاں دین اسلام کی تبلیغ کرو. خواجہ صاحب پیر مرشد کے ساتھ واپس تشریف لے آئے. کچھ عرصے پیر مرشد کی خدمت میں رہے اور جب حکم ہو گیا تو اب تبلیغ دین کے لیے روانہ ہو گئے. فرماتے ہیں کہ میری خواہش تھی کہ ساری عمر پیر و مرشد کی خدمت میں ان کے قدموں میں گزار دوں، لیکن حکم ربی، حکم بارگاہ رسالت اور حکم مرشد یہی تھا کہ اب تم ہندوستان جاؤ اور تبلیغ کرو. سلطان الہند غریب نواز रवाना हो गए। लाहौर के रास्ते आप हिंदुस्तान की तरफ जा रहे थे तो आपने चंद रोज हजरत दाता गंजबख्श रहमतुल्लाह अलैह की बारगाह में हाजिरी दी। मजारे मुबारक पर चिल्ला किया, 40 दिन मोतकिफ रहे, 40 दिन, और बैठे कहां, जहां दाता साहब रहमतुल्लाह अलैह के कदम शरीफ जिस जानिब हैं उसी जानिब सुल्तानुल हिंद गरीब नवाज चिल्ले के लिए बैठे। आज भी आपका हुजरे मुबारक मौजूद है जो इस बात की निशानदेही करता है कि वली के कदमों से ही सब कुछ मिलता। 40 दिन आपने मोतकिफ रहकर चिल्ला मुकम्मल किया और हजरत दाता गंजबख्श रहमतुल्लाह अलैह ने अपने फ्यूज़ और बरकात, रूहानी तसरुफात, अमानते, जो कुछ भी अता करना था सुल्तानुल हिंद गरीब नवाज को अता कर दिया। और जब वो अताएं, वो बख्शिशें, वो तमाम रूहानी नेमतें सुल्तानुल हिंद गरीब नवाज को मिली तो वहां से जाते हुए एक शेर आपकी जबान पर आया, गंज बख्शे फैज आलम मजहरे नूरे खुदा ना के सारा पीरे कामिल कामिलारा रहनुम। गंज बख्श ए खजाना बख्शने वाले, फैज आलम तेरा फैज तमाम आलम के लिए, मजहरे नूरे खुदा तू खुदा के नूर का मजहर, ना के सारा पीरे कामिल तू नाकिसों के लिए कामिल पीर है, कामिलारा रहनुमा और कामिलों के लिए रहनुमा है। ऐसा शेर सुल्तानुल हिंद गरीब नवाज की जबान मुबारक से जारी हुआ कि लोगों ने कितनी मनकबतें, कितने अशार हजरत दाता गंजबख्श रहमतुल्लाह अलैह की शान में लिखे और अब तक लिख रहे हैं, लेकिन जो शोहरत इस शेर को हासिल हुई वो किसी को हासिल नहीं। जो मकबूलियत इस शेर को हासिल हुई, वजह यह थी जिसका ये शेर था वो खुद दाता साहब की बारगाह में मकबूल था, वो बारगाह रिसालत में मकबूल था, वो बारगाह रब्बुल इज्जत में मकबूल था। इसीलिए जो शेर उनकी जबान मुबारक से जारी हुआ वो ऐसा मकबूल हुआ कि आज भी यही शेर जितना मकबूल है कोई शेर इतना मकबूल नहीं। और ऐसा जामे शेर है कि हजरत दाता गंजबख्श रहमतुल्लाह अलैह के फ्यूज़ बरकात, उनकी शख्सियत, हर चीज को इसमें समो दिया और बता दिया कि ये वो अजीम शख्सियत है कि जो नाकिसों के लिए कामिल पीर हैं और कामिलों के भी रहनुमा। ऐसा नहीं कि कोई कामिल आए तो वो समझे कि मैं कामिल हो चुका, अब मुझे दाता साहब की जरूरत नहीं। नाकिसों के लिए तो कामिल पीर है, जो नाकिस आएगा कामिल बन जाएगा, लेकिन कामिलों को भी रहनुमाई यहीं से मिलेगी। ये अजीम शान शेर सुल्तानुल हिंद गरीब नवाज का है और आज तक ये मशहूर है। और बुजुर्गान दीन ने ये फरमाया कि इसी शेर को अगर अपने विर्दे जबान रखा जाए और एक खास तरीके से पढ़ा जाए तो हजरत दाता गंजबख्श रहमतुल्लाह अलैह की जियारत भी हो सकती है। बार सूरत सुल्तानुल हिंद गरीब नवाज की मंजिल अजमेर शरीफ थी। हुक्म हुआ कि हिंदुस्तान जाओ। उस दौर में हिंदुस्तान कुफर, शिर्क, बुतपरस्ती, जहालत, इन तमाम चीजों का मरकज था। इस्लाम का नाम लेना वहां पर जुर्म था। हर तरफ बुतपरस्ती थी, बुत बनाते थे, सामने रखते थे, पूजते थे, मंदिर थे और बहुत सारी चीजें वहां पर थी। अजमेर पहुंचे। अजमेर दो पहाड़ों के दरमियान तारागढ़ एक खित्ता है, उसे कहा जाता है तारागढ़ की पहाड़ी, आज भी अजमेर शरीफ में मौजूद है। मुहक्किकीन ने लिखा दो पहाड़ों के दरमियान ये अजमेर शरीफ जो एक शहर था वहां पर यह मौजूद था। और इसको अजमेर क्यों कहा गया, इस शहर का नाम अजमेर किस तरह पड़ा, मौलाना मोइनी रहमतुल्लाह अलैह अपनी किताब में लिखते हैं कि उस वक्त अजमेर उन दो पहाड़ों में आबाद था जहां तारागढ़ का किला अब भी मौजूद है और उस पुराने शहर की पनाहगाह भी अभी तक वहां पर कायम है। فرماتے ہیں کہ دوسری صدی عیسوی میں آجا نام کے ایک راجہ نے یہ شہر بسایا تھا جو اجے پال کے نام سے بھی مشہور ہے۔ اس شہر کا اصلی نام آجا میر تھا۔ آجا سنسکرت زبان میں سورج کو کہتے ہیں اور میر پہاڑ کو کہتے ہیں، مگر یہاں آجا سے مراد راجہ ہے، یعنی راجہ کا پہاڑ۔ یہ محققین کی تحقیق ہے، لیکن مرور ایام کے ساتھ ساتھ وہ آجا میر سے ہوتے ہوتے اجمیر ہو گیا۔ خواجہ صاحب نے اجمیر کی زمین پر قدم رکھا، ہر طرف کفر ہے، شرک ہے، بت پرستی ہے، جہالت ہے۔ ایک مرد قلندر اپنے ایمان کے ساتھ، اسلام کے ساتھ، اپنی روحانیت کے ساتھ اس سرزمین پر قدم رکھتا ہے جہاں پر اسلام کا نام لینا بھی گناہ ہے، جرم ہے۔ ایک درخت کے نیچے اپنے مریدین کے ساتھ بیٹھ گئے۔ بعض روایتوں میں یہ آیا کہ اس وقت کے نجومیوں نے راجہ پرتھوی راج کو یہ بتایا تھا کہ ایک شخص اجمیر میں داخل ہونے والا ہے۔ ہمارا علم یہ کہتا ہے کہ جب وہ یہاں قدم رکھے گا تو بت پرستی کا خاتمہ ہو جائے گا، اسلام کا دور دورہ ہو جائے گا، آہستہ آہستہ لوگ اسلام میں داخل ہونے لگیں گے اور یہ تمہارا دین، یہ ہندو مذہب، یہ سب ختم ہو جائے گا۔ بعض کتب میں یہاں تک لکھا کہ ان نجومیوں نے خواجہ صاحب کا حلیہ ایک کاغذ پر بنا کر اس راجہ کو پیش کر دیا۔ اس حلیے کا انسان، آدمی اس شہر میں آئے گا جو ان قریب آنے والا ہے، لہذا اسے داخل نہ ہونے دیا جائے، اور اگر داخل ہو جائے تو اسے فوراً گرفتار کر لیا جائے یا شہر بدر کر دیا جائے۔ مختلف قسم کی باتیں انہوں نے راجہ سے کی۔ راجہ نے حکم دے دیا۔ سلطان الہند غریب نواز اجمیر میں داخل ہوئے، ایک درخت کے نیچے آرام فرمانے کے لیے لیٹے۔ آپ کے ساتھ جو آپ کے چند درویش تھے، مریدین تھے، وہ بھی وہاں پر آرام فرما ہوئے۔ راجہ کے سپاہی آئے، اے درویشوں یہاں سے ہٹو، فقیروں یہاں سے جگہ چھوڑو، کیوں؟ یہاں راجہ کے اونٹ بیٹھتے ہیں۔ فرمایا، بھائی ہم تھوڑی دیر کے لیے آرام کرنا چاہتے ہیں، اس درخت کے سائے میں آرام کریں گے، پھر چلے جائیں گے۔ کہا، نہیں، یہاں سے ہٹو، ابھی راجہ کے اونٹ بیٹھیں گے۔ خواجہ صاحب نے مریدین سے فرمایا، اٹھ جاؤ۔ اٹھ گئے، لیکن جب جانے لگے تو ایک جملہ زبان سے فرمایا، راجہ کے اونٹ بیٹھتے ہیں یہاں، تو اونٹ بیٹھیں گے تو بیٹھے ہی رہیں گے۔ یہ کہہ کر آپ وہاں سے چلے گئے، ایک دوسرے مقام پر تشریف فرما ہو گئے، مریدین بھی آپ کے ساتھ ساتھ چلے گئے۔ راجہ کے سپاہیوں نے، خادموں نے اونٹوں کو لا کر اس جگہ بٹھا دیا، اونٹ آ کر بیٹھ گئے۔ لیکن جب صبح ہوئی تو دیکھا کہ گویا جیسے زمین نے اونٹوں کے پیر پکڑ لیے، جب ان کو اٹھاتے ہیں تو اٹھتے نہیں۔ ہزار کوششیں کر لیں، ان کو مارا پیٹا، لیکن محسوس ایسا ہوتا ہے کہ جیسے زمین ان کو اٹھنے نہیں دیتی۔ جا کر راجہ کے پاس کہتے ہیں، یہ عجیب معاملہ ہے، ایک فقیر آ کر بیٹھا تھا، ہم نے اس کو ہٹا دیا، اور اس نے جاتے وقت یہ کہہ دیا کہ اونٹ بیٹھیں گے تو بیٹھے ہی رہیں گے، پھر کیا ہوا؟ کہا، اب صورتحال یہ ہے کہ ہم اونٹوں کو اٹھاتے ہیں تو اٹھتے نہیں۔ کہا، جاؤ اسی فقیر کے پاس۔ گئے، جا کر معافی مانگی، فرمایا، جاؤ اونٹ اٹھ جائیں گے۔ آپ کی زبان مبارک سے جملہ نکلا تھا کہ جب یہ وہاں پہنچے تو دیکھا کہ سارے اونٹ کھڑے ہیں، اور وہاں سے وہ چلے گئے۔ یہ آپ کی پہلی کرامت تھی اجمیر میں۔ اس کے بعد سلسلہ شروع ہو گیا، ایک آیا مسلمان ہو گیا، دوسرا آیا مسلمان ہو گیا، تیسرا آیا مسلمان ہو گیا۔ آپ کی نکاح میں یہ تاثیر تھی کہ آپ کے جانشین، آپ کے خلیفہ اول مرید قطب الدین بختیار کاکی، جو قطب الاقطاب حضرت خواجہ قطب الدین بختیار کاکی رحمۃ اللہ علیہ، فرماتے ہیں کہ میرے پیر و مرشد سلطان الہند غریب نواز ہمیشہ اپنی نگاہوں کو نیچا رکھتے، لیکن جب کوئی فاسق اور فاجر ان کے سامنے آتا، ایک نگاہ بھر کر اس کو دیکھتے تو ظاہر کو بھی پاک فرما دیتے، باطن کو بھی پاک فرما دیتے۔ एक ही निगाह में उसके दिल की काया पलट देते। कुफर दूर हो जाता, इस्लाम दाखिल हो जाता, दिल की स्याही दूर हो जाती, ईमान की रोशनी इस्लाम में दाखिल हो जाती। यही वजह थी कि जो भी आपकी खिदमत में आता कलमा पढ़ के मुसलमान हो जाता। राजा परेशान है, उसके हवारी परेशान है, हुजूर अगर यही कैफियत रही तो ये जो एक मुसलमान दुर्वेश, एक मुसलमान फकीर यहां आकर बैठा है, ये तमाम आबादी इसकी तरफ जा रही है, तमाम लोग इसकी तरफ खींच रहे हैं, जो जाता है कलमा पढ़ के मुसलमान हो जाता है। अगर यही सूरत हाल रही, एक वक्त आएगा कि ये हिंदू मजहब खत्म हो जाएगा, ये बुत परस्ती खत्म हो जाएगी, इस्लाम का दौर दौरा होगा, और जो नजूमियों ने पेशिन गोई की है फिर यही होगा। तो राजा ने कहा कि फिर क्या किया जाए। कहा ऐसा करें कि इसका पानी बंद कर दें। पानी एक ऐसी जरूरत की चीज है, इंसान को पीने के लिए चाहिए, नहाने के लिए चाहिए, और बहुत सारी जरूरियात के लिए पानी जरूरी है। जब इनका पानी बंद हो जाएगा, ये फकीर, इसके हवारी, जो जो इसके साथ है, खुद ब खुद रवाना हो जाएंगे, या फिर ये प्यासे मर जाएंगे। राजा ने कहा ठीक है। अजमेर में उस वक्त सिर्फ एक तालाब जिसका नाम आना सागर, अजमेर की जो भी आबादी थी सब वहीं से पानी लेते थे। राजा ने सिपाहियों को हुक्म दे दिया, मुसल्ला होकर खड़े हो गए। अजमेर की पूरी आबादी पानी ले सकती है, लेकिन ये फकीर मोइनुद्दीन चिश्ती अजमेरी और इनके मुरीदीन मुतकदीन जो भी इनके साथ हैं, किसी को एक कतरा पानी ना मिले, खड़े हो गए। अब जो पानी आपके पास था मुरीदीन ने इस्तेमाल किया, आपने इस्तेमाल किया, जाहिर पानी खत्म हो गया। वुजू के लिए पानी चाहिए तो गुस्ल के लिए चाहिए, पीने के लिए चाहिए। मुरीदीन ने अर्ज की हुजूर पानी खत्म हो चुका, नमाज का वक्त करीब है, वुजू के लिए पानी चाहिए, वुजू नहीं तो नमाज नहीं, क्या करेंगे। एक प्याला निकाला और मुरीद से कहा कि ये ले जाओ, जो सिपाही वहां खड़े हैं उनसे कहना कि सिर्फ एक प्याला हमें चाहिए, इसके बाद हम तुमसे नहीं मांगेंगे। चले गए। उन्होंने कहा नहीं, राजा का हुक्म है कि इनको पानी न दिया जाए, हम तुम्हें एक प्याला भी पानी का नहीं दे सकते। मुरीद ने कहा भाई इसके बाद हम तुमसे नहीं मांगेंगे, हमारे पीरो मुर्शिद ने कहा है सिर्फ एक प्याला हमें दे दो। उन्होंने आपस में मशवरा किया और सोचा कि एक प्याले से क्या होगा, इनके साथ इतने लोग हैं, एक प्याला तो एक आदमी पी जाएगा, चलो इनको दे दो। वो प्याला जो सुल्तानुल हिंद गरीब नवाज ने अपने मुरीद को दिया था, सिपाही ने उससे लिया, आना सागर से पानी भरा और प्याला मुरीद को दे दिया। वो लेकर चला ख्वाजा गरीब नवाज तक पहुंचा, आपने उस प्याले को अपने सामने रखा, अपनी निगाह उस पर डाली और अपनी रूहानियत से आना सागर का सारा पानी उसी प्याले में खींच लिया। देखने वालों ने देखा कि वहां पानी आहिस्ता आहिस्ता कम होते होते बिल्कुल वो तालाब जो था खुश्क हो गया। लोग हैरान। अब सिपाही जो खड़े हैं वो वहां पर प्यासे हैं और यहां एक प्याले से सारे मुरीदीन सैराब हो रहे, एक ही प्याला है, सब उसी में से पानी ले रहे हैं, लेकिन उस प्याले में पानी की कोई कमी नहीं, जबकि आना सागर तालाब जो था वो बिल्कुल खुश्क हो गया। जब ये सूरत हाल हुई और आबादी को पानी नहीं मिला तो लोग फिर बेचैन होकर राजा के पास पहुंचे। पृथ्वी राज से कहा हुजूर ये तो अजीब बात है, ये तालाब खुश्क हो चुका है और वहां देखो तो वो फकीर जो मुसलमान दरवेश आकर बैठा है, एक प्याले से सब सैराब हो रहे हैं। राजा ने कहा जाओ जाकर फिर उसी फकीर से कहो। फिर ये रोते पीटते औरत मरद बच्चे सब गए, ख्वाजा की बारगाह में हाजिरी दी, माफी मांगी, फरमाया हमने तो एक प्याला मांगा था। कहा हुजूर वो तो प्याला था लेकिन सारा पानी तो इसी में है। अच्छा, फरमाया जाओ ये प्याला दोबारा उलट दो। मुरीद वो प्याला लेकर गया और पानी आना सागर में उलट दिया। जब उल्टा देखा कि कुछ ही देर बाद आना सागर मौजे मारने लगा, फिर उसी तरह वो पानी से लबरेज हो गया और आबादी फिर पानी से सैराब हो गई। एक मसल मशहूर है कि दरिया को कूजे में बंद कर देना, ये एक मिसाल दी जाती है। لیکن میرے خواجہ کی شان یہ تھی کہ اس مثال کو حقیقت بنا کر انہوں نے دکھا دیا اور اتنے بڑے تالاب کا پانی ایک پیالے میں بند کر کے بتا دیا کہ روحانیت والے کے پاس یہ طاقت ہے کہ اگر چاہے تو پورے تالاب کا پانی اس پیالے میں کھینچ لے۔ سلسلہ چلتا رہا۔ راجہ پھر بھی پریشان تھا کیونکہ اس کو اطلاع مل چکی تھی کہ مسلمان آہستہ آہستہ بڑھ رہے ہیں، دین اسلام پھیل رہا ہے، کیا کیا جائے۔ آخر اس نے ایک حربہ اور استعمال کیا، جادوگروں کو بلایا اور کہا کہ اس مسلمان فقیر کو کسی طرح یہاں سے نکالا جائے۔ اچھا، سب سے پہلے ایک شادی دیو، اس کا نام تھا شادی دیو، برہمن، ہندوؤں کا بڑا سردار، بڑا گرو آپ کہیں یا جو بھی کہیں، مندر میں تھا۔ لوگ اس کے پاس گئے، جا کر کہا کہ مسلمان فقیر آ کر بیٹھا ہے اور اس طرح دین کی تبلیغ کر رہا ہے، جو بھی جاتا ہے مسلمان ہو جاتا۔ اس نے کہا میں جاؤں گا۔ وہ وہاں سے نکلا اور میرے پاس بڑی طاقت ہے، میرے پاس بڑا جادو ہے۔ چلتے چلتے وہ آپ کی طرف آیا، جیسے قریب پہنچا غریب نواز نے ایک نگاہ صرف اس پر ڈالی، اسی وقت قدموں پر گر گیا۔ اس کے جسم پر ایک کپکپی، ایک لرزہ طاری ہو گیا اور وہیں سر جھکا کر کلمہ پڑھ کر مسلمان ہو گیا۔ نہ کوئی لڑائی ہوئی، نہ کوئی بحث و تکرار ہوئی، کلمہ پڑھ کے مسلمان ہو۔ لوگ اور پریشان کہ یہ تو گیا تھا اس مسلمان فقیر کو یہاں سے نکالنے کے لیے، یہ تو خود ان کی زلفوں کا اسیر ہو گیا، یہ تو خود ہی مسلمان ہو گیا، خود ہی مرید ہو گیا۔ پھر کچھ لوگ آئے جن کے ہاتھ میں اسلحہ تھا، ڈنڈے تھے اور بہت ساری چیزیں تھیں، آج ہم جا کر اس مسلمان فقیر کو ختم کر دیں۔ چلے، چلتے چلے گئے، بڑے بڑھتے چلے گئے، مریدین خوف زدہ ہو گئے۔ خواجہ غریب نواز کے بارگاہ میں عرض کی، حضور یہ مسلح ہیں، ہمارے پاس کچھ نہیں ہے اور یہ کثیر تعداد میں لوگ چلے آ رہے ہیں۔ ان کی مرضی کیا تھی اور ان کا منصوبہ کیا تھا کہ سب جا کر یک بارگی حملہ کریں گے، اس فقیر کو، اس کے مریدین کو، سب کو یا تو مار کے بھگا دیں گے یا بالکل جان سے ہی ختم کر دیں۔ لیکن اللہ جسے باقی رکھنا چاہے اور جس کی حفاظت کرنا چاہے، اسے کوئی بھی ادنا سی تکلیف بھی نہیں پہنچا سکتا۔ سلطان الہند غریب نواز اپنی مرضی سے اجمیر نہیں آئے تھے، نبی پاک علیہ الصلوۃ والسلام کے حکم سے آئے تھے، اپنے پیر و مرشد کی روحانیت لے کر آئے تھے، بزرگان دین کے روحانی تصرفات اور روحانی طاقت لے کر آئے تھے۔ مریدین نے عرض کی، حضور یہ تو ہمارے قریب آ رہے ہیں، یہ سب مسلح ہیں۔ جب وہ لوگ اور زیادہ قریب ہوئے، سلطان الہند غریب نواز نے وہیں سے مٹی اٹھائی اپنی مٹھی میں اور کچھ پڑھ کر ان کی طرف پھینک دی۔ جس کے وہ مٹی لگی، وہ ذرات لگے، وہ دیوانہ اور پاگل ہو کر وہاں سے بھاگا۔ کوئی لرستا ہوا گر گیا، کوئی کپ کپانے لگا، کوئی بھاگ گیا، عجیب کیفیت ان کی ہو گئی۔ پھر وہ سارے کے سارے حاضر ہو کر معافی کے خواستگار ہوئے، نہ صرف معافی مانگی بلکہ وہ بھی کلمہ پڑھ کے مسلمان ہو گئے۔ راجہ نے کہا، اس طرح یہ مسلمان فقیر نہیں جائے گا۔ حیرت کی بات یہ ہے کہ ہم جو حربہ استعمال کرتے ہیں اسی کا الٹ ہو جاتا ہے۔ ایک شادی دیو گیا تو وہ مسلمان ہو گیا، لوگ مارنے کے لیے گئے وہ مسلمان ہو گئے۔ اگر یہ سلسلہ جاری رہا تو اجمیر مسلمانوں کا ایک عظیم مرکز بن جائے گا۔ پھر ایک جادوگر کو بلایا گیا اور اس سے کہا، تم جا کر اس فقیر کو اجمیر سے نکالو، زندہ یا مردہ، یا تو ختم کر دو یا پھر زندہ ہی اسے اجمیر سے نکال دو۔ جب سے یہ فقیر اجمیر میں آ کر بیٹھا ہے تو یہاں پر یہی سلسلہ ہے۔ اس نے کہا، یہ تو کوئی بات نہیں، یہ تو میں بہت آرام سے کر سکتا ہوں۔ گیا، جا کے کہتا ہے، بابا تجھ میں کیا کمال ہے؟ سلطان الہند غریب نواز نے فرمایا، فقیر میں کوئی کمال نہیں، اگر تجھ میں کوئی کمال ہے تو دکھا دے۔ اس نے پہلے کچھ پڑھ کر پھونکا تو آگ لگ گئی۔ اچھا، جب آپ نے اس کو آتے ہوئے دیکھا تھا تو اپنی روحانیت اور علم سے آپ نے جان لیا تھا کہ یہ جادوگر ہے اور یقیناً یہ مقابلے کے لیے آیا، تو ایک چھڑی اٹھا کر ایک گول دائرے کی شکل میں زمین پر نشان لگا دیا खुद उसके अंदर बैठ गए, मुरीदीन को उसके अंदर बिठा लिया। फरमाया कोई शख्स भी इस दायरे से बाहर ना निकले, बेफिक्र रहो कुछ नहीं होगा, अल्लाह की जात पे भरोसा रखो। मुरीदीन बैठ गए। जब उसने पढ़कर फूका और आग लगाई, आग बढ़ते 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 करीब आई, मुरीदीन घबरा गए। फरमाया फिक्र की बात नहीं है, ये आग हमें कोई नुकसान नहीं पहुंचाएगी। आग बढ़ते बढ़ते करीब आई, लेकिन जैसे ही उस दायरे के करीब आई जो सुल्तानुल हिंद गरीब नवाज ने लकड़ी से जमीन पर बनाया था, वो आग खत्म हो। इसी तरह उसने रस्सियां फेंकी जो सांप बनकर फन उठाकर आगे बढ़ी। मुरीदीन घबराए कि चारों तरफ से वो सांप आगे बढ़ रहे हैं। फरमाया फिक्र न करो, ये हमारा बाल भी बीका नहीं कर सकते। बढ़ते बढ़ते जैसे ही दायरे के करीब आए, वो सब के सब खत्म हो गए। गरज ये कि इसी तरह जो जो वार वो करता रहा, सुल्तानुल हिंद गरीब नवाज रहमतुल्लाह अलैह अपने इल्म और रूहानियत से उसको खत्म फरमाते रहे। और एक रिवायत में ये भी आया, उसने कहा बाबा तुझमें क्या कमाल है? फरमाया कोई कमाल नहीं, तेरे अंदर कोई कमाल है तो दिखा दे। उसके पास हिरन की खाल थी, उसने वो फिजा में फेंकी जो मौलक हो गई, छलांग लगाकर उस पर बैठा और वो उड़ना शुरू हो गई। वो खाल जिस पे वो बैठा था, फिजा में मौलक है और उड़ रही है, चलती चली जा रही है आगे की जाने। उसने कहा बाबा मैं जा रहा हूं। फरमाया जाओ। तमाम लोग खड़े देख रहे हैं, मजमा है, मुरीदीन भी हैं, कुफार भी हैं, मुसलमान भी हैं, सब उसका कमाल देख रहे हैं। जब वो निगाहों से ओझल हो गया, तब मेरे ख्वाजा ने अपनी नालैन की तरफ देखा, एक नजर की और फरमाया क्या देखती हो, जाओ और जहां मिले मारते भी ले आओ। देखने वालों ने देखा सुल्तानुल हिंद गरीब नवाज की वो नालैन फिजा में बुलंद हुई और उड़ते उड़ते वहां पहुंची जहां तक वो पहुंच चुका था और उसके सर पर पड़ने लगी, यहां तक कि उसको वापस लाकर ख्वाजा के कदमों में डाल दी। उसकी वो परवाज खत्म हो गई। जब ये हुआ, सुल्तानुल हिंद गरीब नवाज ने फरमाया ये कमाल है तेरे अंदर, ये तो इस फकीर की जूतियों में है। उसका सारा कमाल, उसका सारा जादू सब खत्म हो गया। और जब बिल्कुल खाली होकर कदमों में पड़ा था तो पुकार रहा था अशहदु अल्ला इलाहा इल्लल्लाह वहदहू ला शरीका ला व अशहदु अन्न मुहम्मदन अब्दुहू व रसूलुह। उसी वक्त कलमा पढ़ के मुसलमान हो गया। न सिर्फ मुसलमान हुआ बल्कि सुल्तानुल हिंद गरीब नवाज का मुरीद भी बन गया। और बाद रिवायतों के मुताबिक आपने उसकी तरबियत फरमाई और फिर उसे किसी मकाम पर मुकर्रर फरमाकर तबलीग दीन के लिए रवाना कर दिया। ये शान है सुल्तानुल हिंद गरीब नवाज की। एक शख्स आया जो बगल में खंजर दबाकर आया था। उसने सोचा कि मैं खामोशी से जाऊंगा, गुफ्तगू के बहाने जब करीब पहुंचूंगा तो इस खंजर से हमला करूंगा और इस फकीर को हमेशा के लिए खत्म कर दूंगा। उसने वो खंजर अपने बगल में रखा और आहिस्ता आहिस्ता चलते चलते गरीब नवाज की खिदमत में आकर बैठ गया। दीगर लोग भी बैठे थे। आपने उसकी तरफ नजर की, फरमाया क्यों बैठा है? जिस इरादे से आया है वो कर ले, खंजर लेकर आया ना हमें मारने के लिए, तो आ जा आगे बढ़कर मार दे। ये जुमला आपकी जबान से निकला कि उस पर एक खौफ एक दहशत तारी हुई, कप कपाने लगा और खंजर बगल से गिर गया और आगे बढ़कर कदमों पर हाथ रखा, कलमा पढ़कर मुसलमान हो गया। इसी तरह दीकर करामात आपसे जाहिर हुई। आपने अपने इल्म से, अपनी रूहानियत से, अपने करामात और कमालात से इस्लाम की हक्कानियत को साबित किया। आपकी बारगाह में हिंदू भी आते थे, दीगर मजाहिब से ताल्लुक रखने वाले लोग भी आते थे, सबकी मदद फरमाते थे, सबकी फरियाद रसी करते थे। अपने अखलाक से आपने इस्लाम फैलाया। जिस वक्त वहां पर कदम रखा, एक भी मुसलमान नहीं था। और जब सुल्तानुल हिंद गरीब नवाज का विसाल हुआ, 99 लाख हिंदू मुसलमान हो चुके थे पूरे हिंदुस्तान में। दूर दूर से अजमेर आकर मुसलमान होते थे। और सुल्तानुल हिंद गरीब नवाज की शान ये थी कि जिसको निगाह भर कर देख लिया, उसके जाहिर को भी पाक कर दिया, उसके बातिन को भी पाक कर दिया। लोग कहते हैं इस्लाम तलवार से फैला, मुसलमान बादशाहों ने तलवार के जरिए इस्लाम फैलाया। ऐसा नहीं है, ये बात बिल्कुल बेबुनियाद है। हाँ, हम कहते हैं तलवार से फैला, हाँ जरूर तलवार से फैला, لیکن وہ تلوار اخلاق کی تلوار تھی، وہ تلوار تصوف کی تلوار تھی، وہ تلوار غریب نواز کی نگاہ تھی کہ جس پر وہ نگاہ پڑ گئی وہی کلمہ پڑھ کے اسلام میں داخل ہو گئے۔ کسی کو زور زبردستی کر کے کبھی بھی اس کے مذہب سے، دین سے ہٹایا نہیں جا سکتا۔ اگر آپ کسی کے سر پر تلوار رکھ دیں، گردن پہ تلوار رکھ دیں، ابھی کلمہ پڑھو مسلمان ہو جاؤ، ہو سکتا ہے موت کے ڈر سے وہ کر لے، لیکن اس کا دل کبھی بھی مطمئن نہیں ہوگا۔ جب آپ کی قید سے آزاد ہوگا تو پھر اپنے مذہب پر ہو جائے گا۔ مسلمان بادشاہوں نے بھی جو علاقے فتح کیے، ان غیر مسلموں کو تلوار کے ذریعے مسلمان نہیں کیا، انہوں نے بھی عدل اور انصاف کر کے اخلاق کے ذریعے مسلمان کیا۔ اور مسلمان صوفیوں نے، جن میں سب سے بڑا نام سلطان الہند ولی الہند خواجہ خواجگاہ معین بے کساں والی ہندوستان عطائے رسول خواجہ معین الدین چشتی اجمیری رضی اللہ عنہ ونور اللہ مرقدہ کا ہے کہ آپ نے اپنے علم سے، روحانیت سے، کمالات سے، کرامات سے، روحانی تصرفات سے اور اپنے اخلاق سے اسلام کی حقانیت کو ثابت کیا۔ کیفیت یہ تھی، انیس الاربع اور دیگر کتب میں آپ کے لباس کے متعلق لکھا ہے کہ دو چادریں آپ کا لباس، جس طرح کے احرام میں پہنتے کہ ایک نیچے باندھ لی اور ایک اوپر سے اوڑھ، یہی دو چادریں سلطان الہند غریب نواز کا لباس تھا۔ اور اس میں اگر وہ کپڑا پھٹ جاتا تو کسی بھی کپڑے کا پیوند اس میں لگا لیتے، ضروری نہیں کہ سفید چادر ہو تو سفید ہی کپڑا ملے، پیلے رنگ کا مل گیا، کالے رنگ کا مل گیا، جس رنگ کا کپڑا ملا اسی کپڑے کا پیوند لگا لیا۔ وہی دو چادریں، بہت قلیل مقدار میں غذا استعمال فرماتے تھے، کثرت سے روزے رکھتے تھے۔ آپ نے شادی نہیں کی تھی۔ ایک دن خواب میں نبی پاک علیہ الصلوۃ والسلام کی زیارت ہوئی، فرمایا معین الدین تم نے ہماری ساری سنتوں پر عمل کیا اور ایک سنت چھوڑ دی۔ جب یہ اشارہ ہوا تب سلطان الہند غریب نواز نے شادی کی اور آپ کی اولاد بھی ہوئی، آپ کے صاحبزادگان بھی، ان کے مزارات اجمیر میں بھی ہیں اور دیگر مقامات پر ہیں۔ سلطان الہند غریب نواز نے پوری زندگی عبادت، ریاضت، مجاہدہ، چلہ کشی اور تبلیغ دین میں گزاری اور اجمیر کو اپنا مرکز بنایا۔ آج بھی وہ مرکز ہے اور قیامت تک آپ کا مرکز رہے گا۔ 97 برس کی عمر میں اور بعض روایت کے مطابق 99 برس کی عمر میں آپ نے وصال فرمایا۔ آپ کی عادت مبارکہ یہ تھی کہ خود نماز کی امامت فرماتے تھے۔ لوگوں سے ملنے کا ایک وقت تھا، عبادت کا وقت تھا، لوگوں کی فریاد رسی کا وقت تھا، مریدین کی تربیت کے لیے وقت تھا، یہ تمام چیزیں آپ نے مینیج کی ہوئی تھی۔ حجرہ مبارک تھا، اس میں رہتے تھے، جب اقامت کا وقت ہوتا تو اس سے قبل تشریف لا کر مصلی امامت پر رونق افروز ہوتے، امامت فرماتے اور اس کے بعد دوبارہ حجرے میں تشریف لے جاتے۔ جب مریدین کی تربیت کا وقت ہوتا تو باہر تشریف لاتے، جو وقت آپ نے مقرر کیا تھا مریدین کی تربیت فرماتے، روحانی تربیت فرماتے اور اس کے بعد حجرے میں تشریف لے جاتے۔ جب تبلیغ دین کا وقت ہوتا، جہاں جانا ہوتا تشریف لے جاتے، پھر آ کر حجرے میں تشریف لے جاتے۔ جب وصال مبارک کا وقت قریب آیا، فجر کا وقت ہوا، اذان ہوئی، حجرے کا دروازہ نہیں کھلا۔ مریدین نے سوچا کہ حضرت ہو سکتا ہے کہ بالکل نماز کے قریب تشریف لائیں۔ نماز کا وقت ہو گیا، سب کی نگاہیں لگی ہیں لیکن حجرے کا دروازہ نہیں کھلا۔ اقامت ہو گئی لیکن دروازہ نہیں کھلا، تب لوگوں کو تشویش ہوئی۔ جب جا کر جھانک کر دیکھا تو ایسا محسوس ہوا کہ آپ سو رہے۔ لوگ سمجھ گئے کہ حضرت نے وصال فرما لیا ہے، ورنہ ایسا ہو نہیں سکتا کہ اذان ہو جائے، اقامت ہو جائے اور حضرت مصلی پر موجود نہ ہوں۔ جب دروازہ توڑا گیا تو دیکھا کہ بالکل ایسے آپ آرام فرما ہیں جیسے سو رہے۔ لیکن ایک کمال کی بات یہ تھی कि पेशानी मुबारक पर सब्ज हुरूफ से लिखा था, हाजा हबीबुल्ला मा ताफी हुबिल्ला, ये अल्लाह का दोस्त है और अल्लाह की मोहब्बत में मरा। ये जली हुरूफ में सब्ज रंग से आपकी पेशानी मुबारक पर लिखा था जो सबने पढ़ा। फिर पूरे अजमेर में यह खबर फैल गई, आपको नहलाया गया, कफनाया गया, नमाज जनाजा हुई और उसी मकाम पर उसी हुजरे में आपकी तदफीन हुई जहां पर आप इबादत और रियाजत फरमाया करते थे। मोतबर रिवायत के मुताबिक 6 रजब 627 हिजरी मुताबिक 21 मई 1220 ईस्वी 97 या 99 बरस की उम्र में सुल्तानुल हिंद गरीब नवाज ने विसाल फरमाया। जिस दिन आपका विसाल हुआ उसी रात एक बुजुर्ग ने ख्वाब में देखा नबी पाक अलैहिस्सलाम खड़े हैं, किसी का इंतजार कर रहे हैं। अर्ज की, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, सरकार आप किसका इंतजार फरमा रहे हैं? फरमाया, मोइनुद्दीन चिश्ती आ रहा है, हम उसके इस्तकबाल के लिए आए हैं। बुजुर्ग की आंख खुल गई, समझ गए, जब अजमेर पहुंचे देखा तो उसी तारीख को आपका विसाल हुआ था। पता ये चला कि बारगाह रिसालत में भी मकबूल थे, बारगाह रब्बुल इज्जत में भी मकबूल थे। सुल्तानुल हिंद गरीब नवाज ने पूरी जिंदगी तबलीग दीन में गुजारी और अपना सब कुछ इस्लाम के लिए वफ कर दिया। आप 2 चादरें इस्तेमाल करते थे, कलील मकदार में गिजा खाते थे, कोई बहुत बड़ा महल या कोई बहुत बड़ा मकान नहीं था, एक झोपड़ी नुमा इबादत खाना था, कमरा था जिसमें रहते थे, लेकिन कैफियत ये थी कि बड़े बड़े सुल्तान, बड़े बड़े बादशाह आपकी बारगाह में हाजिर होकर अपनी पेशानी को झुकाने में फख्र महसूस करते थे। हजरत सुल्तानुल हिंद गरीब नवाज ने कई किताबें तसनीफ फरमाई जिनमें इल्हामात ख्वाजा मोइनुद्दीन, अनीसुल अरवाह, कशफुल असरार, अल मारूफ मेराजुल अनवार, रिसाले तसव्वुफ मंजूम, रिसाले आफाक व अनफस और दीवाने मुईन, ये 6 किताबें आपकी तरफ मंसूब हैं जो आपने तहरीर फरमाई। आपने मुरीदीन की तरबियती नशिस्तों से खिताब फरमाया और आपके वो मलफूजात आपके मुरीद कामिल, आपके जानशीन, आपके खलीफे अव्वल कुतुबुल अक्ताब हजरत ख्वाजा कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह ने वो तहरीर फरमाए, यानी उन सब को आपने लिखा। फरमाते हैं, पीर मुर्शिद ने एक मरतबा इरशाद फरमाया, जिस शख्स में 3 खसलतें हों अल्लाह ताला उसे दोस्त बना लेता है, दरिया जैसी सखावत, आफताब जैसी शफकत और जमीन जैसी तवाजो और आजजी। ये जिस शख्स में होंगी अल्लाह तबारक व ताला उसे अपना दोस्त बना लेगा। एक मकाम पर फरमाया, आरिफीन आफताब की मानिद हैं जो दुनिया में चमकते हैं। एक दूसरे मकाम पर फरमाया, जो भूखों को सैर करता है उसके और जहन्नम के दरमियान 7 हिजाब पैदा हो जाते हैं। फरमाया, जो भूखों को खाना खिलाता है अल्लाह ताला उसकी 1000 हाजतें पूरी करता है, उसको दोजख से खुलासी मिलती है, बहिश्त में उसके लिए एक महल तैयार किया जाता है। एक और मकाम पर फरमाया, खुदा के नजदीक इससे बेहतर कोई इताअत नहीं। कुतुबुल अक्ताब कुतुबुद्दीन बख्तियार काकी रहमतुल्लाह अलैह ने पूछा, कौन सी इताअत? फरमाया, आजिजों की फरियाद रसी, हाजतमंदों की हाजत बरारी और भूखों को खाना खिलाना, इससे बढ़कर और कोई नेक काम नहीं। एक और मकाम पर फरमाया, जो शख्स कलामुल्लाह की तरफ देखता है और पढ़ता है, यानी कुरान मजीद फरकान हमीद देख कर पढ़ता है, फरमाया अल्लाह ताला उसे 2 सवाब अता करता है, 1 कुरान करीम को देखने का और दूसरा उसे पढ़ने का। आपके मलफूजात और इरशादात जो आपके मुरीदीन ने जमा किए وہ تو بہت سے ہیں، ہم نے چند آپ کے سامنے پیش کیے۔ ہم نے سلطان الہند غریب نواز کی حیات مبارکہ آپ کے سامنے پیش کی۔ آپ کی حیات مبارکہ ایک بحر زخار ہے جو ایک نشست میں بیان کرنا ناممکن ہے، لیکن ہم نے کوشش کی کہ چند خاص خاص کرامات اور چند خاص واقعات آپ کے سامنے پیش کریں۔ اجمیر میں بلکہ پورے ہندوستان میں آج جو بھی مسلمان نظر آ رہے ہیں وہ سلطان الہند غریب نواز کی کوششوں، محنت اور تبلیغ دین کا نتیجہ ہے۔ جس وقت آپ نے قدم رکھا تھا ہر طرف کفر، شرک، بت پرستی، جہالت کا اندھیرا، اور جب وصال فرمایا تو 99 لاکھ ہندو کلمہ پڑھ کر مسلمان ہو چکے تھے۔ اجمیر سے جو روشنی نکلی اس نے پورے عالم اسلام کو منور کیا اور آج تک منور کر رہی ہے۔ سلطان الہند غریب نواز کل بھی سلطان الہند تھے، آج بھی سلطان الہند ہیں، اور انشاءاللہ قیامت تک سلطان الہند رہیں گے۔ ہندوستان میں کتنی سلطنتیں آئیں اور ختم ہو گئیں، کوئی 5 سال کے لیے، کوئی 4 سال کے لیے، کوئی 10 سال کے لیے، کوئی 20 سال کے لیے۔ مغلیہ دور کی طرف آپ چلے جائیں تو 20 سال، 30 سال بھی لوگوں نے حکومت کی، 40 سال حکومت کی، لیکن بالآخر ان کی حکومت ختم ہو گئی۔ جب تک وہ زندہ تھے ان کی حکومت تھی، ان کا حکم چلتا تھا، ان کی بات مانی جاتی تھی، وہ سلطان کہلاتے تھے، لیکن جب وہ بادشاہ چلے گئے، وہ صدور، وہ وزراء اعظم دنیا سے رخصت ہو گئے، یا زندگی ہی میں ہی ان کی حکومت ختم ہو گئی، پھر وہ ایک عام انسانوں کی طرح ہو گئے۔ لیکن سلطان الہند غریب نواز خواجہ معین الدین چشتی اجمیری نور اللہ مرقدہ کو اللہ تبارک و تعالی نے ایسی روحانی سلطنت عطا فرمائی اور سلطان الہند ایسا بنایا کہ ہندوستان میں کتنی سلطنتیں آئیں ختم ہو گئیں، لیکن میرے خواجہ کی سلطنت اسی طرح، ان کی شان اسی طرح ہے۔ اور آج بھی ہندوستان کے بڑے بڑے بادشاہ، صدور، وزراء اعظم اپنی پیشانی کو اجمیر جا کر خواجہ کی چوکھٹ پر جھکانے میں فخر محسوس کرتے ہیں۔ خواجہ غریب نواز کی شان یہ ہے کہ صرف مسلمان ہی نہیں، دیگر مذاہب کے لوگ بھی آپ کی بارگاہ میں حاضر ہوتے ہیں، اور آپ کا فیض جاری ہے، قیامت تک جاری رہے گا۔ ایک انگریز عورت ہندوستان آئی، اجمیر گئی، اور وہ ویل ایجوکیٹڈ تھی، اور کچھ لوگوں نے لکھا کہ وہ صحافی بھی تھی۔ اجمیر میں جب اس نے آپ کے روضہ مبارک پر حاضری دی اور یہاں سے ہو کر واپس وہ اپنے ملک انگلستان پہنچی، تو اس نے لکھا، میں نے ہندوستان میں ایک قبر دیکھی ہے جو زندہ لوگوں پر حکومت کر رہی ہے۔ غور کیجئے، ایک غیر مسلم عورت لکھ رہی ہے، میں نے ہندوستان میں ایک قبر دیکھی جو زندہ لوگوں پر حکومت کر رہی ہے۔ حقیقت حال یہی ہے کہ خواجہ غریب نواز رحمت اللہ علیہ کی حکومت اس وقت بھی تھی جب آپ ظاہری طور پر اس دنیا میں حیات تھے، اور جب آپ نے پردہ فرما لیا، آج بھی آپ کی حکومت، آپ کی سلطنت اسی طرح۔ دنیاوی بادشاہ لوگوں کے سروں پر حکومت کرتے ہیں، لیکن یہ روحانیت کے بادشاہ لوگوں کے دلوں پر حکومت کرتے ہیں۔ ان کے وصال کو کتنا ہی عرصہ گزر جائے، ان کے روحانی تصرفات اور زیادہ بڑھتے ہیں، ان کی محبت اسی طرح لوگوں کے دلوں میں رہتی ہے۔ اجمیر کی جو رونق آج سے 50 سال پہلے تھی آج بھی اسی طرح ہے، اور انشاءاللہ 50 سال کے بعد بلکہ تا قیامت اسی طرح رہے گی۔ اللہ رب العالمین جل جلالہ عم نوالہ بے شمار رحمت نازل فرمائے۔ سلطان الہند، ولی الہند، خواجہ خواجگاں، معین بے کساں، والی ہندوستان، عطائے رسول، خواجہ معین الدین چشتی اجمیری نور اللہ مرقدہ کے مرقد مبارک پر اور ان کی نالین سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف فرمائے۔ الہ العالمین ہمیں ان کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے، اور ان کے ملفوظات، ارشادات پر عمل کرنے کی توفیق عطا فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔